सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, अहिले वर्षातको समय नेपाल भौगोलिक हिसाबले समेत उच्च जोखिम भएको देश। भूकम्पीय जोखिम, मनसून जन्ने बाढ़ी पहिरो र पछिल्लो समय जलवायु परिवर्तनका कारण निम्तिएका विभिन्न खाले संकटले हाम्रो धनजन, पूर्वाधार तथा मानवीय जनजीवनमा ठूलो क्षति पुर्याउँदै आएका समाचारहरू हामी सुन्न र पढ्न पाएका छौं। विपदपछिको उद्धार राहत मात्र होइन, विपदको पूर्व तयारी, जोखिम न्यूनीकरणका प्रयास र त्यसका लागि अपनाइने दीर्घकालीन योजनाबारे आज हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालासँग कुराकानी गर्दैछौ। कोइराला सर, स्वागत छ कार्यक्रममा।
हस् धन्यवाद।
यो वर्षातको समय खास गरेर बढ़ी जोखिमको समय पनि हो र यहाँहरूले विज्ञप्ति मार्फत पनि नागरिकहरूलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ। के छ अहिलेको अवस्था? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
यो वर्षातको समय भन्दा पनि हाम्रो चाहिँ मनसूनको समय भन्छौ हैन,
मनसूनको समय।
अनि मनसून चाहिँ यसपल्टको मनसून असार 5 शुक्रबारबाट यो कोशी प्रदेशको यो पूर्वी भूभाग हुँदै नेपाल भित्रियो भन्ने हो पहिले 5 गतेको डेटा होइन। अनि त्यसपछि हामीले के गर्यौं भने पहिलासम्मभन्दा पहिले त हामी कमान्ड पोस्टको बैठक बस्छौं र यो मनसून भन्दा पहिले नै प्रतिकारीय कार्ययोजना हामीले राष्ट्रिय तहमा बनाएका छौं र त्यो कार्ययोजना चाहिँ प्रदेश, जिल्ला र स्थानीय तहमा पनि हरेक निकायको जिम्मेवारी तोकेर र राष्ट्रिय तहमा पनि यो निकायले यो काम गर्नुपर्छ भनेर हामीले सबैलाई जिम्मेवारीहरू तोकेका हुन्छौं। त्यो कमान्ड पोस्टको बैठकमा हामी त्यो अनुसारको जिम्मेवारी कसले कसले के निर्वाह गर्नुपर्छ, गर्नुपर्दैन, कहाँ के भयो भनेर हामीले एक किसिमको हाम्रो प्राधिकरणको भूमिका चाहिँ समन्वयकारी, सहजीकरण र भोलि केही परिहाल्यो भने हामीले नीतिगत रूपमा चाहिँ फिडब्याक दिने र त्यो नीति चेन्ज गर्नलाई पनि हामीले चाहिँ सिफारिस गर्ने यस्ता कुराहरू छन्। त्यही अनुसार हाम्रो अहिले काम भइरहेछ। अनि त्यो विशेष गरी यो मनसून भन्ने बित्तिकै बाढी पहिरो अनि तराईतिर चाहिँ सर्पदंश, यो बढी घटना यस्तो आइरहेछ अहिले। यो तीनटा घटनालाई बढी फोकस छ र हाम्रो चाहिँ यो खोज उद्धारको लागि सुरक्षा निकायहरू तयारी अवस्थामा हुनुहुन्छ। उहाँहरूको चाहिँ करिब करिब 26,000 जति सुरक्षा निकाय चाहिँ यसैलाई डेडिकेटेड भएर उहाँहरू लाग्नु भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उहाँहरू चाहिँ पूरै त्यो खोज उद्धार लाग्नु भएको छ। अनि हाम्रो गोदाम घरहरू छ फेरि ठाउँ ठाउँमा, यो प्रदेश गोदाम घरहरू छ र संघीय सरकारको गोदाम घर छ, त्यसमा राहत सामग्रीहरू हामीले स्ट्यान्ड बाई राखेका छौं। सबभन्दा पहिला त त्यो जिल्ला तहमै गोदाम घर हुन्छ र पालिका तहमा हुन्छ, उहाँहरूले आफ्नैबाट भए जति प्रयोग गर्नुहुन्छ। त्यसपछि नपुगेको चाहिँ प्रदेश तहमा रहेको गोदाम घरसँग उहाँले माग गर्नुहुन्छ, त्यसपछि अनि संघीय सरकारबाट हामी डिस्प्याच गर्छौँ सामग्री। भनेपछि यसरी हाम्रो यो फूड आइटम, नन फूड आइटमको हकमा यसरी हाम्रो जारी हुन्छ। र विशेष गरी यो भन जल तथा मौसम विज्ञान विभागले ठूलो वर्षा हुँदैछ, जति हिजो र अस्ति मात्रै पनि ठूलो भन्ने थियो, आजदेखि अलिक कम भएको छ होइन। भनेपछि उहाँहरूले त्यो मौसम पूर्वानुमान जारी गरेपछि त्यो उहाँहरूले रातो, पहेँलो, निलो यस्तो कलर आएर दिनुहुन्छ क्या। अनि हामी चाहिँ त्यो रातोलाई अलिक रेड अलर्ट मानेर अनि त्यसमा चाहिँ कुन कुन ठाउँमा पहिरोको जोखिम छ हेरेर अनि त्यसअनुसार हामी एडभाइजरीहरू जारी गर्छौँ र आवश्यकता अनुसार सिडो साहबसँग समन्वय गरेर कतिपय यातायात पनि अब केही समयलाई हाम्रो रोक्नुपर्ने हुन्छ कि भनेर उहाँले आगमन पनि निषेध गर्नुहुन्छ। यही तरिकाले हाम्रो अहिले काम भइरहेछ।
यसको लागि यहाँहरू बैठक बस्छ भन्नुभयो नि, त्यसको लागि जोखिम पूर्वानुमानका कुराहरू हुन्छ नि, यो वर्ष यस्तो हुन सक्छ भनेर त्यो पत्ता लगाउने हामीसँग केही त्यसो प्रविधिहरू छन्?
होइन, प्रविधि भन्दा पनि हामीले त प्रतिकारीय कार्ययोजना नै सार्वजनिक गरेका छौँ, हाम्रो वेबसाइटमा पनि छ, त्यो पहिले नै सबै निकालले हेर्नु। त्यसमा हामीले त 52,000 घरधुरी र 2,25,000 व्यक्ति प्रभावित हुनुहुने यसपालिको आकलन छ र यो 77 जिल्लामा यो मनसूनको प्रभाव पर्छ भन्ने आकलन हो हाम्रो र हाम्रो सम्पूर्ण तयारी चाहिँ त्यही आकलनलाई नै आधार मानेर भइरहने हो।
यहाँले विज्ञप्ति निकालेर साउन 2 गते र 3 गते बढी जोखिम हुने कुरा गर्नुभएको छ नि, त्यसपछि कम हुँदै जाने हो या सतर्क रहन भन्नुभयो?
होइन, हामीले भन्यौँ नि त, जस्तै हाम्रो जुन एडभाइजरी हुन्छ त्यो एडभाइजरी भनेकै जल तथा मौसम विज्ञान विभागबाट पहिले विशेष बुलेटिन निस्किन्छ, त्यसमा चाहिँ उहाँहरूले त्यो बादलको मुभमेन्ट हेरेर कहाँ पानी पर्ने के पर्ने उहाँहरूले आफ्नो टेक्नोलोजी छ उहाँहरूको, त्यसअनुसार उहाँहरूले हामीलाई हाई एलर्ट गर्नुहुन्छ। जस्तै वर्षा हुने, अति भारी वर्षा हुने भन्ने खालको उहाँहरू क्याटेगोरी छ र उहाँहरूले भारी वर्षा भनिसकेपछि अनि हामीले फेरि यता हाम्रो जोखिमको क्षेत्रहरू हामीसँग पहिचान गरेका ठाउँहरू छन् त उहाँहरूको र हाम्रो 2 जना बसेर अनि हामी चाहिँ कुन कुन जिल्लामा कहाँ कहाँ एलर्ट हुने, कहाँ कहाँ सावधानी अप्नाउने, जस्तै अब ट्राभल एडभाइजरीहरू कहाँ कहाँ जारी गर्ने र कुन कुन ठाउँमा चाहिँ आगमनै हामीले चाहिँ केही समय रोक्नुपर्छ भन्ने खालको कुराहरू हामीले गर्ने हो। त्यस्तै हिसाबले हिजो अस्ति हामीले रिस्पोन्स गरे हो।
यी घटनाहरूलाई प्राथमिकरण गर्नुहुन्छ या जे आइपर्छ त्यसलाई समाधान गर्दै जाने हो?
होइन, हामी त प्राथमिकरण गर्ने हो भन्यो के भने, पहिला त हाम्रो त्यो कुन कुन ठाउँमा पहिरो जाने भन्ने हाम्रो क्षेत्र नै छ। जस्तै पानी पर्ने बित्तिकै बाढी आउँछ, बाढी भएपछि त्यहाँ पहिरो हुन्छ भने त्यो त सिक्वेन्सल हुन्छ। भनेपछि अब त्यो बाढी र पहिरो पनि फेरि एक किसिमको चाहिँ ग्रामीण बस्तीहरूमा दूर दराजमा हुने खालको पहिरो हुँदो रहेछ एउटा बाढी आउने, अर्को चाहिँ हाइवेमा। भनेपछि दुई तरिकाको रिस्पोन्स चाहिने भयो। अनि हाइवेको पहिरोमा चाहिँ हाम्रो सड़क विभागले त्यो एउटा एप पनि बनाउनु भएको छ, त्यसमा डोजर अपरेटरदेखि लिएर सारा इन्जिनियरहरू सबै अनलाइन बसेर कहीँ पहिरो जाने बित्तिकै त्यो खबर एपमा हुने बित्तिकै नजिकको डोजर त्यहाँ मुभ भइहाल्छ। भनेपछि हामीले त्यो डोजरले खोल्ने काम चाहिँ सुरु भइहाल्छ। उयो अब के भने, कहिलेकाहीँ हामीले अब कतिपय हेर्यौँ भने, जस्तै अब यता तातेपानीतिरको त्यो पहिरो अब दुई हप्ता तीन हप्ता भइसक्यो खुलेको छैन अहिले पहिरो, त्यो चाहिँ कस्तो पर्यो भने, अब हामीले त्यो डोजर चाहिँ त्यहाँ गएर खोल्न त थाल्यौँ, तर खोल्दाखेरि फेरि माथिको बस्ती जोखिममा पर्ने भयो। किनभने डोजरले तलको पहिरो पन्छाइदियो भने माथिबाट फेरि खस्ने भयो क्या पहिरो, र माथिबाट खस्दा माथिको बस्ती जोखिम हुने भयो, र त्यो गाउँलेहरूले पनि खबरदार यहाँ अहिले यहाँ झिक्न पाइँदैन भनेर उहाँहरूले फेरि त्यहाँ अब रोग भन एक किसिमको त्यहाँ सहमति भइरहेछ। भन्दा यस्तो यस्तो कारणले, केही कारणले पहिरो अलिकति अड्किन्छ। तर अहिले तपाईँले सुन्नुभयो होला, फलान ठाउँमा पहिरो गयो भनेर बेलुका सुन्नुहुन्छ, भोलि खुल्यो भनेर सुनिहाल्नुहुन्छ। भनेपछि यस्तो खालको रिस्पोन्स अहिले भइरहेछ क्या।
अहिले पनि समाचार हेर्नु हो भने धेरै राजमार्गहरू अवरुद्ध छन् र खुल्ने क्रममा छन्।
यो अहिले हाम्रो 19 जति राजमार्ग अवरुद्ध भन्ने आइरहेछ।
हजुर,
यो भयो। त्यही भएर त मैले अवरुद्ध त पहिरोले गरिहाल्दो रहेछ, त्यसमा हाम्रो त हातै अब केही गर्न सक्दो रहेछौ। तर त्यो अवरुद्ध भएका राजमार्गहरू खोल्ने कामको जुन तदारुकता छ, त्यो चाहिँ फेरि तुरन्तै भोलिपल्ट तपाईँ सुनिहाल्नुहुन्छ यो खुल्यो भनेर क्या। त्यसैले हाम्रो अहिले डेटामा चाहिँ कुनै पनि हाइवेहरू अघिल्लो दिन अवरुद्ध भएर भोलिपल्ट खुलेको भन्ने छ, तर केही केही पहिरोहरू चाहिँ दुई हप्ता अगाडिदेखि पनि अवरुद्धै भइरहेछ क्या, त्यो खोल्न सकेको छैन। त्यही भएर मैले नखोल्न नसकेको कारण चाहिँ त्यो भनेको।
सर इन्द्र, हामी सरकारी संयन्त्र प्रयोग गर्छौँ, तर त्योसँग प्रदर्शनमा जोडिएका, मैले यातायातको कुरा गरेँ, सवारी चालकहरू भए होइन, त्यसमा जाने यात्रुहरू, उहाँहरूलाई जसरी सहजीकरण गर्नु सक्नु पर्थ्यो त्यसरी नगरेको कारणले गर्दाखेरि पनि यस्ता दुर्घटनाहरू बढ्छ कि?
होइन, यसो त्यो चाहिँ हाम्रो सुरेश साहबको नेतृत्वमा सुरक्षा निकायहरूले त्यो समन्वय गरिरहनुहुन्छ। उहाँहरूले चाहिँ त्यो हामीले एडभाइजरी जारी गरे, जस्तै अति चितवनको भनौँ न, 7 बजेपछि यात्रा गर्दा सतर्कता अप्नाउनु होला भनेर हामीले त्यो चितवन र यहाँ नागढुङ्गाबाट बस छुट्दैखेरि, त्यो गाडी छुट्दैखेरि उहाँहरूले है 7 बजेपछि तपाईँहरू डेन्जर छ, अलिकति विचार गर्नुहोस् भनेर त्यो एडभाइजरी जारी गर्ने भनेर 7 बजेपछि गऱ्यौँ। र 10 बजेपछि चाहिँ अब नहिने, अब बन्द, अब आजलाई भोलि बिहान मात्रै अब खुल्ने भनेर बन्द पनि गऱ्यौँ। भने त्यो हिसाबले हाम्रो त्यो सचेतनाको कार्यक्रम त हामी गरिरहेछौँ, गरि पनि रहनु भएको छ। तर उयो अब के भने, अब कतिलाई पुग्यो अथवा कतिलाई पुगेन अब हाम्रो भन्ने हो। अब नदी किनारमा त हामीले हरेक मान्छेको त्यो टावरसँग कनेक्सन गरेर त्यो नेटबाट पनि त्यो एसएमएस जाने प्रणाली बनाएको छ। जस्तै अहिले हेर्नुभयो, हाम्रो तथ्याङ्क हेर्नुभयो भने त्यो पहिरोबाट मृत्यु हुनेको संख्या बढ़ाएको छ, त्यो बाढीबाट मृत्यु हुनेको घटेछ। भनेपछि के भने, बाढी आयो भने चाहिँ तुरन्तै एसएमएस मेसेज गरेर यहाँ बाढी आउँदैछ भन्ने गइहाल्दो रहेछ, मान्छे स्किप भइहाल्नु हुँदो रहेछ। अब त्यो पहिरोको हकमा चाहिँ त्यो कति कहाँ कति पहिरो आउँछ थाहा पनि नहुने, अनि त्यसको पहिरोको पूर्वानुमान पनि अलिकति गाह्रो हुने, त्यसको प्रणाली अलिक अप्ठ्यारो भए हुनाले चाहिँ अनि पहिरोको खबर गर्न नसकिने, अनि पहिरोमा ढ्याकै परिहाल्नेछ। अब त्यस्तो खालको अहिले परिस्थिति भइरहेछ।
हाम्रो देशमा मौसम जन्ने अथवा अन्य विभिन्न किसिमका विपदको रूपमा विपदको लागि उच्च जोखिम भएको देश भनेर अथवा भौगोलिक बनावटले पनि होला, यस्तो देखिएको छ। त्यसको लागि यहाँले भने जस्तै पूर्व तयारी, पूर्व सूचना प्रणालीका कुराहरूमा कस्ता किसिमका संयन्त्रहरू अपनाइएका छन्? जस्तै आधुनिक ढंगले जुन चाहिँ तत्काल दिन सक्ने सूचनाहरू हुन्छन् नि, ती दिन सक्ने अवस्था छ कि छैन विकसित मुलुकको तुलनामा?
होइन, यसो छ, अब तुलना त गर्ने, विकसित मुलुकसँग त कसरी तुलना गर्नु होइन, तर हाम्रै कन्टेक्समा हेर्दाखेरि हाम्रो चाहिँ रिभर वाच,
हजुर,
रेन वाच सिस्टमहरू अनि त्यो एलर्ट सिस्टमहरू, त्यस्तो सिस्टम छ। भनेको के भने, जतै पहाड़तिर पानी पर्यो भने त्यो रेन वाच सिस्टमले यति पानी पर्यो भने मिजर गर्छ र त्यो खबर तल आउँछ। जस्तै भन्नु, अब हिजो र अस्ति पानी पर्यो पहाड़तिर, अब त्यो तल सप्तकोशीमा एलर्ट भएर बस्नु भएको छ, भोलि अब 52 ढोका पनि खोल्नुपर्ने हुनसक्छ कि भएर एलर्ट, किनभने हिजो र अस्तिको पानी अब आज र भोलि कोशी ब्यारेजमा आइपुग्छ क्या। मान्छे त्यो खबर त उहाँहरूलाई पहिले हाम्रो यति पानी आउँदैछ भन्ने छ नि। मान्छे यस्तो खालको त्यो वाच सिस्टमहरू, मेसेजिङ सिस्टमहरू, हाम्रो एलर्ट सिस्टमहरू, त्यो सबै छ। त्यसरी अहिले भन्नु, यो बाढीको हकमा चाहिँ अब हाम्रो टेन्टेटिभ अलिकति केही प्रगति भएकै देखिन्छ। त्यो फेरि प्रगति हामीले, हाम्रो प्रगति हामी आफैले भन्ने होइन क्या, त्यो हाम्रो विपद पोर्टलमा हामीले तथ्याङ्कहरू राखिदिएका छौँ, तथ्याङ्क विश्लेषण गरेर विज्ञहरूले ल यसमा यति भएको छ भनेर भन्दै पनि सजिलो हुन्छ नि त। भनेपछि बाढीमा चाहिँ अहिले हामीले केही गरेको प्रगति गरे जस्तो मानेछौँ होइन, तर त्यो पहिरोको हकमा चाहिँ त्यो हुन सकेको छैन, किनभने पहिरोको त्यो पूर्वानुमान गाह्रो भएर त्यो अब टेक्नोलोजी पनि अब त्यति धेरै नसकेर पनि होला होइन, त्यस्तै त्यस्तै कुराहरू छ त्यहाँ।
तर हामी अगाडि बढ्यौं, हामीसँग त्यस्तो संरचना भनिरहँदाखेरि काठमाडौँमै पनि एक दुई वर्ष अगाडि डुबान हुँदाखेरि हामीले उद्धार गर्न सकेनौं।
होइन यसो छ, काठमाडौँमा भन्न अब अहिलेको जुन एक दुई वर्षको अगाडिको डुबान छ नि, जस्तै एकजना मान्छे परार सालको त्यो छतमा बसेको केस छ नि एउटा, त्यसमा चाहिँ कस्तो भने त्यहीबाट लेसन लर्न भएर हामीले हेली चाहिँ ठिक पारेर राख्यौं। तर हेली कसरी ठिक पारेर राख्यौं भने काठमाडौँ बाहिर सुर्खेतमा इटरीमा हेटौँडामा हेली भयो, अब त्यसले त त्यहाँ उद्धार गर्ने भयो, काठमाडौँमा आउनु गाह्रो हुने भयो, भिजिबिलिटी भएन फेरि, भनेपछि त्यो काठमाडौँ उपत्यकालाई केन्द्रित भएर हेली राख्नु पर्दो रहेछ भन्ने कुरा थाहा भएर हामीले एकदम त्यो हाम्रो नेपाली सेनासँग समन्वय गरेर एउटा हेली चाहिँ एकदम रेडी भएर काठमाडौँ उपत्यकालाई राख्नुपर्छ भनेर त्यहाँ राख्नु भएको छ उहाँले अहिले। त्यसपछि यो हाम्रो हेली एसोसिएसनहरू छ नि उहाँहरूसँग हामीले एग्रिमेन्ट गरेका छौँ कि उहाँहरूले हामीलाई काठमाडौँ उपत्यकाभित्र हामी जतिखेर भन्नुहोस् हामी फोन गरे भनेर उडाउँछौँ भन्नुभएको छ। भनेपछि त्यही अस्तिको त्यो परार सालको लेसनबाट अनि यसपालि हेली अनि त्यो ड्रोन एसोसिएसनहरूसँग हामीले एग्रिमेन्ट गरेर त्यो ड्रोनबाट चाहिँ फुटेजहरू ल्याएर कस्तो अवस्थामा कसरी जाने के गर्ने उहाँलाई कसरी रेस्क्यू गर्ने अथवा कम्तीमा खानेकुरा त पुर्याउन सकिन्छ नि त्यहाँ बसेर बेलामा भने यस्ता कुराहरू भइरहेको छ।
जस्तै खोज तथा उद्धारका लागि आधुनिक उपकरणका कुराहरू, तालिम प्राप्त जनशक्तिका कुराहरू हुन्छ नि यसमा जोडिएका, त्यसलाई त्यही किसिमको जनशक्ति चाहियो, त्यहाँ पनि केही अपग्रेड
होइन जनशक्तिहरू छ। जस्तै अब हाम्रो विशेष गरी जनशक्ति अलिक बढी चाहिने भनेको त्यो एमएफआर सीएफसीएसएसआर भन्ने यस्तो तालिमका क्याटेगोरी हुन्छ क्या, भनेको त्यो खोज उद्धार कसरी गर्ने, त्यसलाई मेडिकल रिस्पोन्ड कसरी गर्ने, अनि त्यसपछि अब सबभन्दा बढी टेक्निकल कुरो छ त्यो बाढी आएको बेलामा खोलामै पसेर त्यो गोताखोर तालिम, त्यो त झन् एकदम खतरा हुँदो रहेछ। जस्तै अस्तिको यो भन्दा गत हप्ताको भएको गत हप्ताको एउटा क्याबिनेट डिसिजन पनि हेर्नु होला, त्यहाँ सशस्त्र प्रहरीको त्यो गोताखोरहरूलाई नै अलिकति केही प्रोत्साहन भत्ता पनि दिनुपर्छ भनेर, किन त्यो त ठ्याक्कै जोखिमै हालेर खोलामा हाम फाल्ने हो नि त बाढी आइरहेको बेलामा, भन्छ त्यस्तो रेस्क्युहरूलाई विशेष दक्षता पनि चाहिने। जस्तै अब हिमालयन रेस्क्यु भन्ने भने त त्यो हिउँ पर्या बेलामा हिउँमा पर्या मान्छेलाई उद्धार गर्न त त्यो विशेष दक्षता चाहिन्छ, जलवायुतिर सक्दै सक्दैन होइन, भन्छ त्यस्तो दक्ष जनशक्ति तयार भइरहेछ, तालिमहरू छ, तर हाम्रो समस्या दक्ष जनशक्तिको होइन, हाम्रो समस्या के हो भने दक्ष जनशक्तिलाई कसरी टिकाएर राख्ने भने चाहिँ हाम्रो समस्या हो के, दक्षता भएपछि उहाँहरू यो सबै तालिमहरू जानेपछि त उहाँहरूले अवसरहरू धेरै खुल्दो रहेछ, अनि यो कहाँ यहाँ हामी भएर टिकाएर राख्ने चाहिँ हाम्रो समस्या हो
सर। यहाँले हामी दक्ष जनशक्ति छ भन्नुभयो, मैले कर्णालीको कुरा केही दिन अगाडि चाहिँ बस खस्दाखेरि यात्रुलाई खोज्दाखेरि पनि धेरै समय लाग्यो।
होइन त्यो त यसो हो नि त, त्यो जतिसुकै दक्षता भए पनि प्रकृतिसँग त मान्छेले सक्दैन नि लड्नलाई होइन, भनेको हाम्रो दक्षताको हिसाबले त्यो ग्राउन्ड त्यो नदीमा पसेर खोज्ने काम छ नि, त्यो त अब त्यो त गरे गरी उहाँहरू पुरा लागिरहनु भएको छ खोज्नु पनि भयो। जस्तै हाम्रो नारायण नदीमा त ढ्याक्कै खोला तल बसेर कहाँ छ मान्छे बस कहाँ छ भनेर उहाँहरू निकाल्नु पनि हुन्छ, मान्छे दक्षता त त्यो, तर किन प्रकृतिसँग जुझ्ने दक्षता भने त अब त्यो त त्यो के के कुराहरू त्यसलाई होइन
समस्या छ,
त्यो त समस्या हुन्छ।
अब यो मात्र नभएर तीन तहको सरकार बीचको समन्वयका कुराहरू पनि आउँछन् होइन, तीन तहको सरकार छ कसरी भइरहेछ
यसो छ, त्यो चाहिँ हाम्रो भन्न प्रदेशमा पनि यो आन्तरिक मामिला गृह मन्त्रालय हेर्ने त्यहाँ मन्त्रीज्यू सचिवज्यूहरू हुनुहुन्छ, त्यो उहाँहरूको सहयोगकर्तामा एउटा त्यही त्यो भन्न त्यो यो सबै सरकारवालाहरूको एउटा ग्रुप हुन्छ, त्यसपछि त्यो डिजास्टर विपद व्यवस्थापन प्रदेश विपद व्यवस्थापन त्यो जोखिम न्यूनीकरण व्यवस्था समिति हुन्छ त्यहाँनिर भन्छ, अनि प्रदेशको गोदाम घर छ। अहिले हामीले अब सिडो साहबहरूलाई अझ के जिल्लामा के भनिरहेको छौँ भने केही पर्यो भने तपाईँले केन्द्र सरकारमा खबर गर्ने र यहाँबाट प्रदेशमा गएर त्यहाँबाट गोदाम घरबाट सामान रिलिज गर्न टाइम लाग्छ नि, त्यही समन्वय गर्नु भएर समन्वय संयन्त्र छ, त्यसपछि हेलीहरू जुन त्यहाँ छ त्यो चाहिँ ती प्रदेश सरकारसँग समन्वय गरेर तीको हाम्रो त्यहाँ प्रदेशका गृह सचिवहरूले चाहिँ हेली उडाउने क्रममा समन्वय गर्नुहुन्छ। अन्त अहिले चाहिँ एकदम यो प्रदेश सरकार पनि त्यहाँ पीओसी भन्ने छ, प्रोभिन्सियल इमर्जेन्सी अपरेसन सेन्टर भन्ने त्यहाँ खोल्नु भएको छ, त्यसमा पुरा स्याट भिस्याट सारा राखेर त्यो कस्तो भने त्यो रेगुलर कम्युनिकेसन अवरुद्ध भयो भने कसरी हामी उसबाट कुरा गर्ने, भिएचएफबाट कुरा गर्ने भन्ने खालको त्यो तालिमहरू छ भने चाहिँ अहिले चाहिँ एकदम प्रदेश सरकारहरू पनि अनबोर्ड हुनुहुन्छ यसमा चाहिँ यो विपद व्यवस्थापनमा चाहिँ संघीय सरकार प्रदेश सरकार अझ जिल्ला तह सिडिओ साहब र पालिका तहमा चाहिँ चारै तहको एकदम राम्रो समन्वय देखिएको छ यसमा चाहिँ।
यहाँले यो भन्दै राख्नु भएको छ राम्रो समन्वय छ, तर संघ सरकार प्रदेश सरकार अथवा स्थानीय सरकार बीचको टकरावको कारणले गर्दाखेरि पनि समस्या हुन्छ भन्छन् नि, किनभने जिल्लामा सिडिओले नेतृत्व गर्ने होइन, उहाँले एक किसिमले सञ्चालन गर्ने, पालिका प्रमुखले आफ्नो हिसाबले हिँड्ने, प्रदेशले आफ्नो हिसाबले हिँड्ने, कहीँ कतै चाहिँ नमिला हो कि कोड्ने छन्,
होइन टकराव नमिलेको भन्ने अरू अरू विषयमा होला
हजुर,
तर मैले विपद व्यवस्थापनको विषयमा कुरा गरिरहेको छु क्या। विपद व्यवस्थापनको विषयमा चाहिँ समन्वय राम्रो छ, उहाँहरूले गरिरहनु भएको छ। अब अरू विषय त मलाई थाहा भएन, अब यो टकराव नमिलेको अरू अरू विषयमा त्यो चाहिँ
यही विषयमा कसले गर्ने भन्ने
होइन, त्यो त छैन। त्यो कस्तो भने हामीलाई पालिका तहमा हामीले के भनिरहेको छ, हामीले सबै पालिका प्रमुखजीहरूलाई के अरे जुम मिटिङ गरेर हामीले सबैलाई कन्ट्याक्ट गरेर हरेक प्रदेश वाइज हामीले भिन्दै जुम मिटिङ पनि गर्यौं। उहाँहरू केमा क्लियर हुनुहुन्छ भने कहीँ कतै विपद गयो, बाढी पहिरो पर्यो भने त्यो सुरक्षा निकालेर त पछि खबर आउँछ, पहिले त स्थानीय तह समुदायलाई नै पहिले खबर आउँछ क्या, उहाँहरूले रेस्क्यु गर्नुहुन्छ, उहाँहरू नै जानुहुन्छ पहिला होइन, र उहाँहरूले तुरन्त सुरक्षा निकायलाई खबर गर्दै हाम्रो इलाका जिल्ला प्रहरी चौकीहरू हुन्छ, उहाँहरू तुरन्तै मुभ हुनुहुन्छ। भनेपछि सर्च एण्ड रेस्क्यूको काम चाहिँ हाम्रो सुरक्षा निकायले गर्छ सिडी साहबको नेतृत्वमा, त्यसपछि सर्च एण्ड रेस्क्यू भइसकेर जुन ल्याएपछि रिलिफ वितरण गर्ने काम हुन्छ नि, खानेकुरा खुवाउनु पर्यो, राख्नु पर्यो दुई चार दिन, टेन्ट पाल त्रिपाल, त्यो चाहिँ हाम्रो फेरि पालिका तहबाट गर्नुहुन्छ। भनेपछि यति मिलेर काम गर्नुहुन्छ उहाँहरू, भनेपछि सर्च एण्ड रेस्क्यू चाहिँ प्रहरी सुरक्षा निकायले गर्ने, सर्च एण्ड रेस्क्यू भइसकेपछि चाहिँ पालिकाको जिम्मा लाएर उहाँहरूले त्यसलाई चाहिँ म्यानेज गर्ने भनेर यस्तो खालको काम भइरहेछ। अनि कसरी यसलाई चाहिँ हामीले त्यो अरू विषयमा होला तपाईँले भने यसमा त छैन,
यसको लागि आवश्यक बजेट जनशक्तिका कुराहरू पनि छन् होइन,
होइन पर्याप्त त अब कहिले पनि हुँदैन होइन, अब कतिले पर्याप्त भन्ने कुरा भयो होइन, तर अहिलेको
मूल्याङ्कन गरे अनुसार
यो खोज उद्धार र राहतको लागि चाहिँ अहिले हामीसँग छ, हामीले गरेका छौँ खोज उद्धार राहत होइन। अब अलिकति बजेटको सीमितता भनेको चाहिँ के भने त्यो जुन मैले एउटा भनेको थिएँ नि त्यो जोखिम न्यूनीकरणको पाठोमा, जस्तै अब बाढी आयो पहिरो आयो के गर्यो यस्तो यस्तो विभिन्न हुँदाखेरि त यो त यो वर्षको मात्रै कुरो होइन नि, घर चाहिँ जोखिममा छ भने त त्यो गाउँ बस्ती नै सार्नुपर्छ भने त्यो त यो वर्षको मात्रै कुरो होइन, त्यो त अर्को वर्ष पनि त्यही हुन्छ, अर्को वर्ष पनि त्यही हुन्छ, अन्त बस्ती नै सार्नु पर्यो, त्यसको लागि त अब जग्गालाई धेरै पैसा पर्यो, घर बनाइदिनु पर्यो होइन, पुननिर्माण गर्नु पर्यो, भन्दा अलिकति त्यो साधन स्रोतको समस्या चाहिँ त्यतापट्टि चाहिँ हुन्छ होइन, तर यो खोज उद्धारै गर्न मान्छेको जीव जानै जोगाउनु चाहिँ अहिले हाम्रो चाहिँ गरिरहेको छौँ। अहिले
यहाँले जो बस्ती विस्थापित गर्ने कुरा गर्नुभयो नि, योसँग जोडिँदाखेरि यो त अब यो बस्ती जोखिममा छ भने यहाँले पूर्वानुमान गरिसक्नुभएको हुन्छ होइन, पटक पटक यी कुराहरू आउँछन्, तर स्थानीय बासिन्दाहरूले सर्न मानेर आउँदैनन्, जोखिम छ भने थाहा पाउँदा पनि बसिरहेको हुन्छन्, कसरी समन्वय गरिराख्नु
होइन, हामीले गरिरहेको छ एउटा दुइटा गरिसक्यौँ हामीले, त्यो उहाँहरूको के हुँदो रहेछ भने त्यो सर्न नमान्ने भनेको चाहिँ समूहबाट छुट्टिनुपर्छ भन्ने किसिमको त्यो संस्कृति कल्चर अब त्यो सारा उहाँको जुन लिगेसी हिस्ट्री हुन्छ त्यहाँको मेमोरीहरू हुन्छ, त्यस कारणले उहाँहरूले चाहिँ भन्नुहुँदो रहेछ। त्यस कारण एउटा दुइटा ठाउँमा हामीले के प्र्याक्टिस गरेका छौँ भने ग्रुप नै सर्ने, जति गाउँमै सर्ने
हजुर
भयो भने चाहिँ यो समस्या हुँदो रहेछ। जस्तै एउटा दुईटा व्यक्ति सर्ने हुँदा चाहिँ यो तपाईँले भनेको समस्या हो, त्यस कारणले अब संघर्ष सभाको एउटा केस छ विभिन्न ठाउँको, त्यो ग्रुपै सर्यो भने चाहिँ यो केसहरू कम हुँदो रहेछ, उहाँहरूको कम गुनासो आउँदो रहेछ।
विकास गर्दै गर्दाखेरि विनाश पनि निम्त्याएका घटनाहरू हामी देखेका छौँ, डोजर लगाउने जहाँ पायो त्यहाँ, त्यसले गर्दाखेरि पहिरोको जोखिम हुने, त्यसले गर्दाखेरि बस्तीहरू विस्थापित हुने, मानवीय धनजनको क्षति हुने, यी समस्याहरू पनि छन्।
त्यही त यो तपाईँले भनेको चाहिँ जोखिम न्यूनीकरणको पाटो भयो होइन, जोखिम न्यूनीकरण मैले अघिदेखि कुरा गरेको चाहिँ व्यवस्थापन, जस्तै विपद पर्यो भने कसरी रिस्पोन्स गर्ने, प्रतिकार कसरी गर्ने भन्ने कुरा गरे, अब न्यूनीकरणको पाटोमा अब यसमा कसरी गरिएछ भने व्यवस्थापनको हकमा भन्न त्यसलाई प्रतिकारको रूपमा लिँदाखेरि त्यो चाहिँ सुरक्षा निकाय गृह मन्त्रालयको संयन्त्र एक्टिभेट हुन्छ व्यवस्थापन। अब यो जोखिम न्यूनीकरणको पाटोमा चाहिँ गृह मन्त्रालयको हाम्रो संयन्त्र एक्टिभेट हुँदैन, त्यो चाहिँ सबैको जिम्मेवारी तोकिएको छ। जस्तै स्थानीय तहले के गर्नुपर्ने, सड़क विभागले सड़क बनाउँदा कस्तो गर्नुपर्ने, सिंचाई विभागले नदी नियन्त्रणको काम के गर्नुपर्ने, यो पूर्वाधार विकास मन्त्रालयले यो भवन निर्माण गर्दा भवन संहिता पालना गरेर गर्नुपर्ने भनेर सबै निकायको कामहरू तोकिएको छ जोखिम न्यूनीकरणको पाटोमा, र हाम्रो काम चाहिँ समन्वय गर्ने भन्ने हो होइन। अब खालि के भने अब उहाँहरूले गरिदिनु भयो भने अब हाम्रो जस हुने भयो, अब उहाँहरूले गरिदिनु भयो भने हाम्रो जस भएन। अब जस्तै के भयो भने अब स्थानीय पालिकाहरूले जुन अघि जुन भन्नुभयो नि डोजरे विकास भनेर, अब बाटो यदि जथाभावी खनेर उहाँहरूले गरेर पहिरो गएको भए त गर त उहाँहरूले गरे हो नि, तर त्यसको अब जस्तै फेरि के आउने भने खोइ तपाईँले खोइ समन्वय गरे भन्ने आउने भयो क्या। अब समन्वय गर्न त हामीले भनेका छौँ, प्रतिकार योजना बनाएको छौँ, उहाँहरूलाई भनेको छौँ नगर्नु भनेको छ, अब गरिहाले चाहिँ अब गर्ने के भन्ने क्या। त्यसकारण हाम्रो यो समस्या चाहिँ यो जोखिम न्यूनीकरण बाटोमा चाहिँ व्यापकै समस्या छ, किनभने हाम्रो क्षमताले नपुग्या हो कि अब हाम्रो चाहिँ भन्नु अब साधन स्रोत नभए हो कि हाम्रो समन्वय गर्न हामी सकिरहेको छैनौँ नि त। जोखिम न्यूनीकरण बाटोमा चाहिँ यो हो होइन, तर यो यो व्यवस्थापन भनेर जुन प्रति कार्यको पाटोमा चाहिँ गृह मन्त्रालय सुरक्षा निकायको संयन्त्र एग्रिभेट हुने हुनाले त्यो पाटोमा चाहिँ कम्पेरेटिभली राम्रो काम भएको छ मैले त्यति भने।
हजुर, यो भन्दै गर्दाखेरि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दाहरू पनि व्यापक रूपमा उठिरहेका छन्, यसले पनि ठूलो समस्या ल्याएको छ, यसको लागि के कस्तो दीर्घकालीन नीतिहरू अप्नाउनुभएको छ यहाँहरूले?
होइन, यसो त जलवायु परिवर्तन भनेको हाम्रो हेर्ने फेरि त्यो जलवायु भन्ने अर्कै छ फेरि होइन। अब हामी उहाँहरूसँग के लबिङ गरिरहेछौँ भने जलवायु परिवर्तन भन्ने विषय आफैमा किन महत्वपूर्ण भयो भन्दा यसले विपद ल्याउने हुँदा, यदि जलवायु परिवर्तनले विपद नल्याउने हो भने जलवायु परिवर्तन भनेको पृथ्वीको यो नेचुरल फेनोमेना हो, यो केही छैन, तर विपद ल्याउँछ यसले, समस्या भयो। त्यस कारणले जलवायु परिवर्तन हामीले जे प्लान बनाउँछौँ, जे योजना बनाउँछौँ, जेसुकै गर्छौँ, त्यहाँ विपद व्यवस्थापनको पाठ त आदि नै हुनु पर्यो नि त्यहाँ भनेर हामीले लबिङ गर्ने, कुराकानी गर्ने, छलफल गर्ने गरिरहेको छ, तर गर्ने अर्को निकाय हुनुहुन्छ, हामीले हामी समन्वय गर्ने भन्ने मात्रै हो होइन, तर उहाँहरूले चाहिँ अझै पनि त्यसलाई त्यो मिलाउन बाँकी छ क्या। अब हामीले बेला बेला यो गोष्ठी सेमिनार छलफलमा चाहिँ यो जलवायु परिवर्तन र डिजास्टरलाई चाहिँ एकै ठाउँमा लानुपर्छ भनेर हामी बेला बेला कुरा त गर्छौँ यो नीतिगत तहमा, तर व्यावहारिक तहमा उहाँहरूले अझै मिलाउनु थियो बाँकी छ, हामी चाहिँ त्यस काममा लागिरहेछौँ।
पछिल्लो समय यो जोखिमका घटनाहरूमा पनि परिवर्तन आयो, जस्तो यहाँले अगाडि भन्नुभएको थियो सर्पको सर्पदंशबाट मृत्यु हुने, त्यसपछि पहिरोबाट मृत्यु हुने संख्या बढ्या छ भन्नुभयो।
होइन, यसो यो
डुबानमा यस्तो भयो, दुर्घटनामा यस्तो भयो, हरेक कुराहरू सुन्थ्यौँ होइन, तर अहिले चाहिँ फरक।
होइन, यसो यो परिवर्तन आएको चाहिँ कसरी हेर्नुपर्छ भने यो विगत 10 वर्षको डिजास्टरको डेटा निकाल्नु होइन, विपद पोर्टलमा हाम्रो डेटा छँदैछ, अनि त्यो डीआरआर पोर्टल पनि छ, त्यसमा पनि डेटा छ होइन, विगत 10 वर्षको निकाल्नु, त्योभन्दा अघिल्लो 10 वर्षको निकाल्नु र दुईटा डेटा कम्पेयर गरौँ होइन, यो भन्दा के अरे त्योभन्दा अघिल्लो 10 वर्षमा हाम्रो मानिसको मृत्यु धनजन क्षति केबाट हुन्थ्यो, अब यो 10 वर्षमा केबाट भइरहेछ भने पहिला चाहिँ बाढीबाट मृत्यु हुने संख्या बढी थियो त्यो अघिल्लो 10 वर्षमा, यो 10 वर्षमा चाहिँ बाढीबाट मृत्यु संख्या घट्यो, पहिरोबाट मृत्यु हुने संख्या बढ्यो होइन। अब फेरि हिजो आज कस्तो आइरहेछ भने त्यो पहिरो भन्दा पनि त्यो चट्ट्यानबाट मर्नेको संख्या भने उति नै भइरहेछ, अनि सर्पदंशबाट मृत्यु हुनेको संख्या पनि झन्डै बढ़िरहेछ होइन। भनेपछि यो खालको ट्रेन्ड देखियो, मैले अब यसबाट के निचोड निकालेको भने अब हामीले आगामी दिनमा काम गर्दाखेरि बाढीमा त कम्पेरेटिभली त अर्ली वार्निङहरू राखेर हाम्रो कम्पेरेटिभली त्यो अलिक ठिकै भए हुनाले अब हाम्रो आगामी दिनमा काम गर्ने भनेको पहिरो, चट्ट्याङ र सर्पदंशमा काम गर्नु पर्यो। अनि सर्पदंशबाट किन यसरी धेर बढ्यो भनेर भन्दाखेरि त्यसको कारण चाहिँ अब विज्ञहरूले उहाँहरूले हामीलाई के भन्नुभयो भने त्यो डुबान भएपछि त्यो सर्पको पुवालहरूमा चाहिँ पुरै पानी पसेर पुरै डुब्दो रहेछ त्यहाँ, अनि त्यो सर्पहरू चाहिँ त्यो आफ्नो वासस्थान उनीहरूको पानीले जम्मै भावनाले उनीहरू माथि अल्गो ठाउँमा आएर सर्पहरू बस्न रहेछन्, अब अल्गो ठाउँमा चाहिँ मान्छे पनि बस्छ भनेपछि मान्छे र सर्पको इन्टरफेस चाहिँ बढो, अब त्यस कारणले सर्पदंशको घटना बढ्यो भन्ने खालको कुरो। त्यसैले हाम्रो अब हामीले आगामी दिनमा काम गर्यो भनेको पहिरो होइन, त्यसपछि चट्ट्यान र सर्पदंश, यो एरियामा अलिक बढी फोकस हुनुपर्छ।
त्यसो भए यहाँहरूले पनि आफ्नो रणनीति परिवर्तन
हो, अब हामीले पनि हाम्रो रणनीति चाहिँ यही मैले तथ्याङ्क हेरेर भने अब हामीले पनि हाम्रो के भने आगामी दिनमा यो तीनटा कुरालाई अलिक बढी फोकस गरेर काम गर्नुपर्छ।
हाम्रो अहिले पनि के छ भने सबै कुरा सरकारले गरिदियोस् भन्ने भावना छ, यो यस्ता घटनाहरूबाट बच्न अथवा विपद जोखिमका कुरा हुनु, व्यवस्थापनका कुरा हुनु, नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ, स्थानीय सरकारको पनि हामीले कुरा गरिसक्यौं, सर तीन तहका सरकारको कुरा त गरिसक्यौं, नागरिकहरू कसरी सचेत रहन्छ?
यसो त यो सबै कुरा सरकारले गरिदियोस् भनेर अब हुन्छ हुनु चाहिँ होइन, त्यो किन सरकारप्रति अपेक्षा हुनु चाहिँ स्वाभाविक हो, तर विपद व्यवस्थापन हामीले के कस्तो खालको संयन्त्र गरेका छौँ भने पहिला गृह सचिवको संयोजकत्वमा एउटा एनपीडीआरआर भन्ने हुन्थ्यो भने त्यो निजी क्षेत्र एकाडेमिया सबै सरकारवाला गैर सरकारी संस्था संयुक्त राष्ट्र निकाय एउटा 8 ग्रुपमा बाँडेर सबैको प्रतिनिधि राखेर हामीले सरकारलाई एउटा मानेर बाँकी 7 अरू बाहिरको मान्छे मानेर 8 एउटा समूह बनाएर विपदमा हामीले काम गरिरहेको छौँ, त्यसलाई एनपीडीआरआर भन्छ, त्यसै गरी पीपीडीआरआर भनेर प्रदेशमा पनि त्यो गृह सचिवको संयोजकत्वमा प्रदेशमा रहेका एउटा सरकारी भए बाँकी 7 अरू गैर सरकारी भनेको त्यहाँ संयुक्त राष्ट्र निकाय आईएनजीओ एनजीओ एकाडेमियादेखि लिएर निजी क्षेत्र सबैलाई समेटेर हामीले त्यस्तो खालको संयन्त्र बनाएको छ, त्यसले विपद व्यवस्थापन सरकार र गैर सरकारी क्षेत्र सँगसँगै लागेर काम गर्छन्। तर अनि डिमार्केसन कसरी गरिएको छ भने त्यो खोज उद्धार चाहिँ एकदम त्यो सरकारी त्यो हाम्रो सुरक्षा निकायले नै गर्छ र त्यसपछि त्यो हामीले स्वयंसेवक तालिम दिएर राखेको छ त्यो रेड क्रस लगायत विभिन्न संस्था मिलेर त्यो स्वयंसेवकहरू र सुरक्षा निकायले खोज उतार गर्छ त्यसपछि त्यसमा विभिन्न क्लस्टर मोडेल छ विभिन्न क्लस्टरहरू छ त्यहाँनिर त्यो जस्तै फूड क्लस्टर भयो कुनै न्युट्रिसन क्लस्टर भयो कुनै हेल्थ क्लस्टर भयो त आफ्नो आफ्नो क्लस्टरमा जो जो मान्छे जोडिनुहुन्छ उहाँहरू एक्टिभेट भएर त्यो त्यो पार्टको काम उहाँहरूले गर्नुहुन्छ जस्तै समावेशी समूहमा भन्न अब कोही अब अपाङ्ग अथवा चाहिँ त्यो त्यस्ता मान्छेहरू हुन्छ नि उनीहरूलाई विशेष खालको सम्बोधन गर्नुपर्ने हुन्छ भन्दा त्यो सम्बोधन गर्ने कामको भिन्दै क्लस्टर छ एउटा अनि उहाँहरूले गर्नुहुन्छ भने यसमा चाहिँ सरकारी गैर सरकारी सबै निकाय मिलेर काम गर्ने संयन्त्र बनाइएको छ तर खालि के भने हामीले जुन पब्लिकलाई अवेर गर्ने कुरा हुन्छ पब्लिकलाई जानकारी दिने कुरा त्यो चाहिँ अब हामी एसएमएस अथवा फेसबुक ट्विटर सबै माध्यमबाट त हामी गर्छौँ जानकारी त भइरहेको हुन्छ होइन अनि एफएमहरूकोमा पनि न्युज दिन्छौँ लोकल भाषामा दिन्छौँ तर के भने अब यो संचार माध्यममा जोडिएका यी सबै मान्छेहरूको हकमा चाहिँ यो सूचना पुग्ने भयो तर हाम्रो नेपालमा अझै पनि धेरै मान्छेहरू जसले रेडियो पनि सुन्दैनन् अब समाचार पनि हेर्दैनन् फेसबुक पनि केही नहुने छ नि त्यस्ता मान्छेहरूको हकमा फेरि त्यो जुन स्वयंसेवकहरूलाई हामीले तपाईँहरूको जिम्मा चाहिँ त्यस्तो मान्छेहरूलाई खबर गर्ने पनि जिम्मा हो फेरि भएर पनि लगाएको छौँ यही खालको कुरा छ
हुन्छ सर हामीलाई समय दिनुभयो यहाँलाई धन्यवाद
हस् हस् धन्यवाद धन्यवाद
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालासँग यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पूरा हुन्छ प्राविधिक मित्र रमा अघिल्लालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते